हालसालै मात्र जिपीको स्टाफ रिट्रिट भएको थियो. हामीले लगभग एक दिन हामी सबैको लागि ख्रिस्ट यसुको क्रुसमा प्रकट भएको परमेश्वरको प्रेमलाई र एउटै चर्चमा हुने र एउटै सुसमाचारको कारणको लागि काम गर्ने सुअवसरलाई लिएर चिन्तन मनन गर्दै बितायौँ. हाम्रा हृदयहरू कृतज्ञताले भरिएको थियो र हाम्रा कृतज्ञता हाम्रा गानहरूमा, हाम्रा प्रार्थनाहरूमा र परमेश्वरको वचन प्रचार र सुनवाईमा अभिव्यक्ति थिए. जब सेयरिङको समय आयो, हामी सबैमा एउटा कुरा समान भेटियो. हामी सबैको लागि एउटै चर्चमा हुन पाउनु र सुसमाचार कार्यमा सँगै हातेमालो गर्न पाउनु सबैभन्दा ठुलो आशिष र अवसरको कुरा रह्यो. साथै प्रकाशकको रूपमा हामीलाई यसु ख्रिस्टको सुसमाचार उत्प्रेरित गरेको कुरा सुनेर म खुसीले एकदमै गदगद भएँ. खाना खाइसकेपछि मैले केही रिजोर्टका कर्मचारीसँग कुरा गर्ने मौका पाएँ र यसु ख्रिस्टको सुसमाचार सुनाउने क्रममा मैले एउटी कर्मचारी बहिनीलाई यसरी सोधेँ कि तपाईँलाई थाहा छ कि तपाईँले आफ्नो मुक्तिको लागि केही गर्नु पर्दैन, केवल यसुमा भरोसा गरे पुग्छ. उनले जवाफ दिइन्, बस त्यति गरे पुग्छ र केवल उहाँमा भरोसा गर्नु र अरू केही नगर्नु, यो त सजिलो भइहाल्यो नि. मैले भने, हो सजिलो छ, तर धेरैले यसो गर्न हिचकिचाउँछन् किनभने हामी मानिस हाम्रो उद्धारमा अलिकति भए पनि योगदान पुर्याउन चाहन्छौँ. हामी सिम्पली त्यसै ख्रिस्टमा भरोसा मात्र गर्न हामी चाहँदैनौँ. हामी अक्सर आफ्नो बारेमा राम्रो महसुस गर्न र हाम्रो मुक्तिमा योगदान दिन केही ठोस कुरा गर्न रुचाउँछौँ. यदि तपाईँ यो बिहान उहाँलाई आफ्नो असल कामहरू र नैतिकताले प्रभावित पार्दै परमेश्वरको अनुग्रह र मुक्ति कमाउन प्रयास गर्दै हुनुहुन्छ भने म तपाईँलाई बताउन चाहन्छु, यसले काम गर्दैन. परमेश्वरले हाम्रो काम खोजिराख्नु भएको छैन, बरु उहाँले हामीले उहाँको काममा भरोसा गरी विश्वास गरेको चाहनुहुन्छ. सो प्रियहरू, हाम्रो उद्धारको लागि हामीले गर्न सक्ने केही छैन किनकि परमेश्वरले नि हाम्रो उद्धारको निम्ति सबै थोक सबै कुरा गरिसक्नु भएको छ. यही सत्य त आज हामी आफ्नो बाइबलमा कलसीको पत्र 2 अध्यायबाट हेर्नेछौँ. सो तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा कलसी 2 अध्यायलाई पल्टाउनुहोस्. हामी पद 11-15 हेर्नेछौँ. यो कलसीको पत्र नयाँ करारमा पर्दछ. तपाईँ नियमित चर्चमा नियमित रूपमा आइराख्नु भएको छ भने तपाईँलाई पत्र थाहा छ किनकि हामी यही पत्रबाट परमेश्वरको वचन धारावाहिक रूपमा श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ. यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1609 तपाईँले भेटाउन सक्नुहुन्छ. कलसी 2 अध्यायको 11-15 कलसी 2 अध्यायको 11-15 म पढ्दैछु. कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला. ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो. बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ. मरेकाहरूबाट उहाँलाई जीवित पार्नु नै परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँग जीवित पारियो. तिमीहरू आफ्ना अपराध र शरीर अनुसार बेखतनामा मरेका थियो, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँग जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दावीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनुभयो. उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो. कलसीका झुटो शिक्षकहरूले मुक्तिको लागि खतनाको आवश्यकता हुनेबारे सिकाउँदै थिए. कलसीहरूले खतना गर्नुपर्छ भनेर तिनीहरूले भनिरहेका थिए, जोड दिइरहेका थिए. यसको जवाफमा प्रत्युत्तरमा पावलले कलसीको ध्यान हाम्रो उद्धारको लागि हामीले के गर्नुपर्छ भन्नेतर्फ नभई तर परमेश्वरले हाम्रो उद्धारको लागि के गरिसक्नु भएको छ भन्नेतर्फ केन्द्रित गराउँछन्. यस खण्डमा हामी 3 कुरा देख्छौँ जुन परमेश्वरले हाम्रो उद्धारको लागि पहिले नै गरिसक्नु भएको छ. 3 कुरा. पहिलो, परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको छ. र दोस्रो, परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुभएको छ. 14-15 परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुभएको छ. र तेस्रो, परमेश्वरले हाम्रो शत्रुलाई परास्त गर्नुभएको छ. ओके, त्योमा त फेरि पदहरू अलिकति गलत भयो, एघार बाह्र पद परमेश्वर हाम्रो हृदय खतना गर्नुभएको छ र परमेश्वर हाम्रो पापहरू क्षमा गर्नुभएको छ 13 र 14 पद र परमेश्वर हाम्रो शत्रुलाई परास्त गर्नुभएको छ 15 पद. ओके, तपाईँले सच्याउन सक्नुहुन्छ? परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको छ 11 र 12 पद, परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुभएको छ 13 र 14 पद र परमेश्वरले हाम्रो शत्रुलाई परास्त गर्नुभएको छ 15 पद. यी तिनवटा सत्यताहरू आज हामी यस खण्डबाट हेर्दैछौँ. तिनवटा सत्यताहरू, God has circumcised our hearts, God has forgiven our sins, and God has defeated our enemies. यी तिनवटा सत्यताहरू आजको वचनबाट हेर्नेछौँ. सो यो यो वचनको बुधाहरूले तपाईँलाई आजको वचन सुन्नलाई पछ्याउनलाई सहायता गर्नेछ. सो पहिलो हामी परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको कुरा हेर्नेछौँ. अनि एकछिनमा दोस्रो हामी परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुभएको कुरा हेर्नेछौँ र वचनको अन्ततिर परमेश्वरले हाम्रो शत्रुलाई परास्त गर्नुभएको कुरा हेर्नेछौँ. र अहिलेलाई सबभन्दा सुरुमा परमेश्वरले हाम्रो हृदय खतना गर्नुभएको कुरा हेर्नेछौँ. पद 11 हेर्नुहोस् न, तपाईँले आफ्नो बाइबलमा पद 11 हेर्नुहोस् न. ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो. तपाईँलाई थोरै पृष्ठभूमिबाट बताऊँ कि प्रत्येक यहुदी बालकको जन्म भएको 8 दिनमा खतना गरिन्थ्यो. खतनाले पुरुषको गुप्त अङ्गको केही छाला, बाहिरी छाला काट्ने कुरालाई जनाउँदछ र खतना चाहिँ त्यो बालक करारिय समुदायको हो भन्ने सङ्केत थियो, विशेष उत्पत्ति 17 अध्याय अनुसार. र तर करारिय समुदायको सदस्य हुनु कुनै पनि व्यक्तिको उद्धारको ग्यारेन्टी भने थिएन, किनभने रोमी त्यो केही खण्डहरूले यसरी भन्दछ, बाहिरी रूपले मात्र यहुदी हुने चाहिँ साँचो यहुदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन. यहुदी त्यो जो भित्री रूपले यहुदी हो र साँचो खतना चाहिँ हृदयको कुरा हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन. यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ. सो करारको समुदायको सदस्य हुनुले कुनै व्यक्तिको उद्धारको ग्यारेन्टी हुँदैन थियो. खतना गर्नु आफैमा बचाउने कार्य थिएन, हामीले बुझ्नुपर्छ. खतनाले मानिसहरूलाई बचाउन सक्दैन थियो, यो बचाउने कार्य थिएन. यो मुक्तिको लागि, मानिसको उद्धारको निम्ति यो पर्याप्त थिएन. त्यसो भए हामीले सोध्नु प्रश्न भनेको, यदि खतनाले मानिसलाई बचाउन सक्दैन भने परमेश्वरले किन खतना दिनुभयो? खतना किन दियो? खतना दिनुको एउटै उद्देश्य थियो, यस्तो एउटा कुरा देखाउनु थियो कि मानिस जन्मजात पापी छ र उसलाई शुद्धिकरणको खाँचो छ. खतनाले यो कुरा देखाइदियो. कसरी? जब पुरुषको अङ्गको छाला काटिन्छ त्यसले प्रत्येक मानिसलाई शुद्धिकरणको खाँचो छ भनेर देखाउँछ. हामीलाई थाहा छ पुरुष र महिला बिचको यौन सम्बन्धबाट नयाँ जीवनको सुरुवात हुन्छ र पुरुषको गोप्य अङ्गले वास्तवमा जीवन उत्पादन गर्छ भन्दा फरक नपर्ला. अनि यसले उत्पादन गर्ने सबै पापले, जीवन त्यो सबै पापले भरिएको छ, पापले ग्रस्त छ र यो जीवन शुद्ध पारिनु, धोइनु र पवित्र पारिनु आवश्यक छ. सो पुरुषको गुप्त अङ्गको छाला कटाइले मुक्तिको आवश्यकतालाई प्रतिगत गर्दछ. मानिसलाई शरीरको होइन तर हृदयको शुद्धिकरणको खाँचो छ भन्ने कुरा यसले इङ्कित गर्दछ. सो बाइबल अनुसार मानिसको सबैभन्दा ठुलो खाँचो भनेको राम्रो स्वास्थ्य, राम्रो शिक्षा होइन तर नयाँ हृदय हो. यदि तपाईँ क्रिस्चियन होइन भने तपाईँलाई यो कुरा स्पष्ट होस् कि हामी व्यवहार परिवर्तनको बारेमा यहाँ कुरा गरिरहेका छैनौँ, हामी त हृदय परिवर्तनको बारेमा कुरा गरिरहेका छौँ, हामी नैतिक सुधार प्राप्त गर्ने बारेमा कुरा गरिरहेका छैनौँ, हामी नयाँ हुने विषयमा कुरा गरिरहेको छौँ र बाइबलले नयाँ हुने विषयमा कुरा गर्छ. हामी सबैलाई थाहा छ कि बोतलको लेभल, त्यो बोतल वरिपरि टाँसेको त्यो लेभल परिवर्तन गर्दा त्यो वास्तविकता, भित्रको वास्तविकता परिवर्तन हुँदैन. लेभल परिवर्तन गर्दा पदार्थ परिवर्तन हुँदैन. नैतिकवान भएर मात्र पुग्दैन त्यसो, यसको अर्थ सकारात्मक भएर मात्र पुग्दैन, परोपकारी भएर मात्र पुग्दैन, नयाँ हुन आवश्यक छ. खतनाले अर्थात् शारीरिक शल्यक्रियाले परमेश्वरसित सम्बन्ध गाँस्न आवश्यक पनि आत्मिक अर्थात् हृदयको शल्यक्रियालाई चित्रण गरेको थियो. यसकारण परमेश्वरले व्यवस्था 30 अध्यायको 6 पदमा आफैले आफ्ना मानिसहरू र तिनीहरूका सन्तानहरूको हृदयको खतना गर्ने वाचा गर्नुभयो. ताकि तिनीहरूले आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा समझले परमेश्वरलाई प्रेम गर्न सकुन्। त्यसैले पुरानो करारको शारीरिक खतना भविष्यको आत्मिक खतनाको पर्खाइमा थियो र पद एघारले भन्छ कि ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरेको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। यो कस्तो प्रकारको खतना थियो तपाईँले सुन्नुभयो? यो हात बिना गरिएको खतना थियो। पुरानो करारमा कस्तो किसिमको खतना थियो? हातद्वारा गरिएको खतना थियो। यसको अर्थ अब यो खतना पुरानो करारको जस्तो खतना थिएन, यो मानव हातले गरिएको खतना थिएन, तर यो त ईश्वरीय हातले प्रदर्शन गरिएको खतना थियो। परमेश्वर आफैले नै हाम्रो खतना गरिदिनुभयो। तर खतना चाहिँ के को भएको थियो? परमेश्वरले कुन कुराको खतना गरिदिनुभयो, अथवा परमेश्वरले कुन कुराको शल्यक्रिया गरिदिनुभयो, कुन कुराको अपरेसन सर्जरी गरिदिनुभयो उहाँले? पापमय स्वभावको देहको खतना यहाँ बाइबलमा छ, होइन र हाम्रै यही एघार पदमा, ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। सो पापमय स्वभावले हाम्रो पुरानो हृदय, पुरानो मनुष्य, त्यो पुरानो स्वभावलाई जनाउँदछ, हाम्रो मृत हृदयलाई, हाम्रो ढुङ्गाको कठोर हृदयलाई जनाउँदछ। तर त्यो अब हटाइएको छ, त्यो त्यागिएको छ भन्ने शब्द चलाएको छ, त्यो हामीबाट त्यो हटाइएको छ। परमेश्वर हाम्रो हृदयको अब शल्यक्रिया सर्जरी गरिदिनु भएको छ। यो उहाँले कसरी गर्नुभयो, कहाँ गर्नुभयो? पद एघारले भन्दछ कि यो ख्रिस्टको खतनामा भएको थियो। ख्रिस्टको खतनामा वा कुनै कुनै बाइबलले यसलाई ख्रिस्टको खतनाद्वारा पनि भनेर अनुवाद गरेको छ। त्यसो भए ख्रिस्टको खतनाले केलाई जनाउँछ? ख्रिस्टको खतनाले ख्रिस्टको शारीरिक खतनालाई पक्कै पनि जनाउँदैन, ख्रिस्टको खतनाले परमेश्वरको जनहरूको आत्मिक शल्यक्रियालाई जनाउँदछ, परमेश्वरको जनहरूको आत्मिक खतनालाई जनाउँदछ। सो ख्रिस्टमा भएकाहरूका लागि आत्मिक खतना भइसकेको छ, उनीहरूको हृदयको खतना भइसकेको छ। परमेश्वरले हामीलाई महसुस गर्न सक्ने, परमेश्वरप्रति संवेदनशील र उहाँलाई प्रेम गर्न सक्ने नयाँ हृदय दिइसक्नु भएको छ, नयाँ मासुको हृदय दिइसक्नु भएको छ। हाम्रो ढुङ्गाको हृदय, त्यो मृत हृदयलाई उहाँले हटाएर यहाँ मासुको हृदय राखिदिनु भएको छ, जीवित हृदय राखिदिनु भएको छ। यसको अर्थ एर्मिया 31 पदमा पाइने नयाँ कुराको प्रतिज्ञा अब पुरा भइसकेको छ। एर्मिया 31 पददेखि 34 पदसम्म यसरी लेखिएको हामी पाउँछौँ। परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन् जब इस्रायलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करार जस्तो यो हुने छैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्र देशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ। परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्रायलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूको मनमा मेरो व्यवस्था लेखिदिनेछु र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। परमप्रभुलाई चिन भनेर अब उसो कसै कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैन, किनकि सानादेखि लिएर ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, परमप्रभु भन्नुहुन्छ, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र म तिनीहरूको पाप फेरि कहिले सम्झिने छैन। परमेश्वरले जुन कुरा पुरानो क्रममा प्रतिज्ञा गर्नुभयो त्यो ख्रिस्टमा पुरा गर्नुभएको छ। हामी पुरानो करार भन्छौँ बाइबलमा, नयाँ करार छ भन्छौँ, बाइबलमा दुईवटा करारहरू छ भन्छौँ, तब बाइबललाई दुईवटा करारमा विभाजन गरिएको छ भन्छौँ। त तपाईँलाई थाहा छ कि नयाँ करारलाई कुन कुराले साँच्चै नयाँ बनाउँछ, नयाँ करारलाई किन नयाँ भनेको? नयाँ करार अन्तर्गत प्रत्येक व्यक्ति परमेश्वरको आत्माद्वारा नयाँ गरी जन्मिएको हुन्छ, त्यसकारण नयाँ करार हो। नयाँ करारमा नयाँ गरी जन्मिएका र नयाँ गरी नजन्मिएका मानिसहरू छैनन्। परमेश्वरको करार अन्तर्गत, नयाँ करार अन्तर्गत सबै मानिसहरू आत्माद्वारा नयाँ गरी जन्मिएका हुन्छन्। तसर्थ चर्च नयाँ गरी जन्मिएका मानिसहरूले मात्र बनेको हुनुपर्छ। चर्चमा मिश्रण हुनु हुँदैन, नयाँ गरी जन्मिएको मानिसहरूले मात्र चर्च बनेको हुनुपर्छ। यसमा अरू नयाँ गरी नजन्मिएको मानिसहरूलाई हामी चर्चमा गाभ्न सक्दैनौँ अथवा समाविष्ट गर्न सक्दैनौँ। यसको अर्थ हामीले चर्च सदस्यतालाई गम्भीरताको साथ लिनुपर्छ। हामीले हाम्रो अगाडिको ढोकालाई राम्ररी निगरानी गर्न आवश्यक छ, जुन चर्च सदस्यता हो। हामीले विश्वासीलाई मात्र बप्तिस्मा दिनुपर्छ र नयाँ गरी जन्मेकाहरू को सदस्यता अभ्यास गर्नुपर्छ। यसको अर्थ सदस्यको बैठकमा उपस्थित हुनु यो चर्चको सदस्यको रूपमा तपाईँको एउटा गम्भीर जिम्मेवारी हो। हामीले नयाँ नयाँ सदस्यलाई भर्ना गर्दा तपाईँ चर्चको सदस्य हो, तपाईँ उपस्थित हुनुपर्छ। र अर्को हप्ता चर्चपछि यस वर्षको पहिलो सदस्यको बैठक हुनेछ। उक्त बैठकमा हामी नयाँ सदस्यहरू भर्ना गर्नेछौँ र एक दम्पतिलाई सेवाकाको लागि पठाउनको लागि हामी मतदान गर्नेछौँ। साथै हामी अन्य विषयहरूमा पनि छलफल गर्नेछौँ। कृपया काठमाडौँ कम्युनिटी ब्याप्टिस्टको सदस्यहरू उक्त बैठकमा उपस्थित हुने योजना बनाउनुहोला, यसलाई आफ्नो प्राथमिकता बनाउनुहोला। चर्चमा अन्तिम अधिकार सम्पूर्ण सदस्यहरूको हो। ख्रिस्टले अधिकार पास्टरहरू वा कुनै परिषदलाई नभई सम्पूर्ण चर्चलाई, विश्वासीहरूलाई, सदस्यलाई दिनुभएको छ। त्यसैले एक सदस्यको रूपमा तपाईँसँग यस अधिकारको अभ्यास गर्ने जिम्मेवारी छ। सदस्यहरूको बैठकमा उपस्थित हुनु भनेको ख्रिस्चियन अथवा ख्रिस्टको चेलाको रूपमा जिउने एउटा तरिका हो। ख्रिस्टले हामीलाई बचाउनु मात्र भएन तर को ख्रिस्चियन हो र को ख्रिस्चियन होइन भनेर स्वर्गको तर्फबाट निर्णय गर्ने उहाँले अधिकार पनि हामीलाई दिनुभएको छ। तर कमजोरी, असिद्धता भएका मानिसहरूको हैसियतले हामी कहिलेकाहीँ अरूको विश्वासको स्वीकारोक्तिको मूल्याङ्कन गर्ने क्रममा असफल हुन्छौँ। कहिलेकाहीँ अन्जानमा हामी नयाँ गरी नजन्मेको व्यक्तिलाई बप्तिस्मा दिन्छौँ र अविश्वासीहरूलाई सदस्यतामा ल्याउँछौँ। फलस्वरूप हाम्रो चर्चमा नयाँ गरी जन्मिएका र नयाँ गरी नजन्मिएका दुवै व्यक्तिहरू समाविष्ट हुन्छन्। जब कुनै व्यक्तिको विश्वासको स्वीकारोक्ति झुटो साबित हुन्छ, हामी चर्च अनुशासनको अभ्यास गर्छौँ। तर ख्रिस्टमा विश्वास गर्ला भन्ने आशामा हामी कसैलाई बप्तिस्मा दिन सक्दैनौँ र अविश्वासीलाई चर्च सदस्यता दिन सक्दैनौँ। को पुरानो करारमा जन्मजात र खतनाद्वारा करारको समुदायमा प्रवेश गर्ने अनुमति दिएको थियो, तर नयाँ करारमा जन्मजात वा खतनाद्वारा होइन, अब ख्रिस्चियन परिवारमा जन्मेर होइन, तर नयाँ जन्मद्वारा मात्र नयाँ करारको समुदायमा प्रवेश गर्ने अनुमति छ। यसको अर्थ हामीले बप्तिस्मा दिनुअघि परमेश्वरले हाम्रा परिवारको, हाम्रो छोराछोरीहरूको हृदय परिवर्तन गरिदिनु भएको छ, उनीहरूलाई पश्चाताप र विश्वासको दान दिनुभएको होस् भनेर प्रार्थना गर्न जरुरी छ। किनभने बप्तिस्मा भनेको कुनै व्यक्तिलाई आन्तरिक रूपमा के भएको छ भन्ने कुराको प्रत्यक्ष प्रदर्शन हो। सो परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको छ। स्थानीय चर्च हृदय खतना भएको मानिसहरूको समुदाय हो। तपाईँ चर्च सदस्यको रूपमा यस चर्चमा कसलाई सदस्यतामा ल्याउँदैछु त्यो निगरानी गर्ने, त्यो निर्णय गर्ने तपाईँको जिम्मेवारी हो। सदस्य बैठकमा उपस्थित हुने तपाईँको जिम्मेवारी हो। र साथै आफ्नो छोराछोरीको निम्ति, आफन्तहरूको मुक्तिको निम्ति प्रार्थना गर्ने तपाईँको जिम्मेवारी हो। ख्रिस्चियन परिवारमा कोही जन्मियो भन्दैमा उसलाई हामी ख्रिस्चियन ठानेर बप्तिस्मा दिन सक्दैनौँ। उसको हृदयको खतना हुन आवश्यक छ पहिले, किनकि बप्तिस्माले हृदयको खतना भएको कुरालाई प्रदर्शन गर्ने काम गर्दछ। पद 12 पढाइनुहोस् न। पद 12, बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ, मरेकाबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वर कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। पद 11 र 12 सँगै राखेर पढ्दा पावलले खतनालाई बप्तिस्मासित जोडेको कारण बप्तिस्माले अब खतनालाई प्रतिस्थापन गरेको हुनुपर्छ भन्ने सोचाइमा हामी तुरुन्तै पढ्न आकर्षित हुन्छौँ। तर यहाँ कुरो त्यस्तो भइरहेको छैन। पावलले खतनालाई बप्तिस्माले प्रतिस्थापन गरेको छ भनेर यहाँ सिकाइरहेको छैनन्। बरु शारीरिक खतनालाई आत्मिक खतनाले प्रतिस्थापन गरेको छ। शरीरको खतनालाई हृदयको खतनाले प्रतिस्थापन गरेको छ। हातले गरिने खतनालाई हात बिना गरिने खतनाले प्रतिस्थापन गरेको छ। यसको अर्थ बप्तिस्माले खतनालाई प्रतिस्थापन गर्दैन, तर बप्तिस्माले यसको पूर्णतालाई, फुलफिलमेन्टलाई चित्रण गर्दछ। पावलले खतनालाई ख्रिस्टसँगको हाम्रो आत्मिक एकतासित यहाँ जोडिरहेको छ, जुन बप्तिस्मामा चित्रण गरिएको छ। बप्तिस्मा ख्रिस्टसँगको हाम्रो नयाँ जीवनको प्रतीक हो र यहाँ विश्वास र बप्तिस्मा बीच सम्बन्ध छ। पद बाइसले के भन्दछ? मरेकाबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले, यो तपाईँ देख्नुहुँदैछ यहाँ, विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। यहाँ विश्वासको कुरा पनि गरिएको छ। विश्वास पहिला आउँछ अनि बप्तिस्मा। परमेश्वरमा, ख्रिस्टमा, सुसमाचार विश्वास गर्नेहरूले बप्तिस्मा लिन्छन्। यदि कुनै व्यक्ति विश्वासद्वारा ख्रिस्टसँग उहाँको मृत्यु र दफन र पुनरुत्थानमा एकताबद्ध भएको छैन भने उसको बप्तिस्मा अवैध मानिन्छ, यो भ्यालिड हुँदैन, यो इनभ्यालिड हुन्छ। यसको अर्थ आत्मिक खतना नभइकन, आत्मिक खतना यो रियालिटी यो वास्तविक जीवनमा नघटिकन यसको चिन्ह स्वरूप बप्तिस्मा लिन मिल्दैन। विवाहको औँठी लगाउँदैमा विवाह गरेको हुँदैन, हामीलाई थाहा छ। तपाईँहरूमध्ये कोही कोही विवाहित नभए तापनि औँठी लगाउनुहुन्छ, साई ल्याउँलामै देब्रे हातमै। तर यदि तपाईँ विवाहित हुनुहुन्छ भने र तपाईँले विवाहको औँठी लगाउँदै हुनुहुन्छ भने त्यो औँठीले तपाईँ अरू कसैसँग विवाहित हुनुहुन्छ भने कुराको प्रतिगत गर्दछ, सिम्बलाइज गर्दछ। त्यसै गरी बप्तिस्माले कसैलाई पनि विश्वासी बनाउँदैन, बप्तिस्माले कसैलाई पनि बचाउँदैन, तर बप्तिस्माले तपाईँ बाँचेको तपाईँ नयाँ करारको मानिस हो भनेर यसले चिनाउने काम गर्छ, एउटा चिन्हको रूपमा काम गर्छ। बप्तिस्माले तपाईँको विश्वासलाई सार्वजनिक बनाउने काम गर्छ। त्यसकारण यदि तपाईँ यीशुमा विश्वास गरेको दावी गर्नुहुन्छ तर अहिलेसम्म पानीको बप्तिस्मा लिनुभएको छैन भने हामी तपाईँलाई उत्साह दिन चाहन्छौँ, तपाईँले लिनुपर्ने हुन्छ, बप्तिस्मा लिनुहोस्। र तपाईँ यदि कुरा गर्न कानी गर्न चाहनुहुन्छ भने मसँग, पास्टर अनुपसँग, चर्चको अरू सदस्यहरूसँग तपाईँ सङ्गतिपछि कुरा गर्न सक्नुहुन्छ। यसको अर्थ हामीले ती मानिसहरूलाई मात्र बप्तिस्मा दिनुपर्छ, हामी चर्चको विषयमा कुरा गर्दैछौँ, हामी ती मानिसहरूलाई मात्र बप्तिस्मा दिनुपर्छ जसको जीवनमा पश्चातापको फलहरू देखिन्छन्, पश्चातापको फलहरू देखिन्छन्। हामीले मुक्ति नपाएका मानिसहरूलाई यो बप्तिस्माको यो मुक्तिको चिन्ह यो यो नयाँ करारको चिन्ह लागू गर्न मिल्दैन। परमेश्वरले हाम्रो हृदयको खतना गर्नुभएको छ, परमेश्वरले हामीलाई नयाँ हृदय दिनुभएको छ, परमेश्वरले हामीलाई नयाँ जन्म दिनुभएको छ। र यो हामी हाम्रो बप्तिस्मामा यो कुराहरू बप्तिस्मा लिएर यो कुराको हामी प्रमाण दिन्छौँ। हामी ख्रिस्टसँगै एक भएका छौँ, हामी ख्रिस्टसँगै गाडिएका छौँ, हामी ख्रिस्टसँगै पुनर्जीवित भए उठेका छौँ भन्ने कुरा हामी बप्तिस्माद्वारा देखाउँछौँ। सो शारीरिक खतना आत्मिक खतनाले प्रतिस्थापन गरेको छ र आत्मिक खतना भएका मानिसहरूले बप्तिस्मा लिन्छन्। सो त्यसकारण पावलले कलोसेको विश्वासीलाई सम्झाउँदैछन् कि तिमीहरू खतना भइसकेको छ, तिमीले खतना लिइराख्नु जरुरी छैन। किनकि तपाईँ याद गर्नुहोस् कि पावलले यो कलोसेका विश्वासीहरू लेखिरहेको छ, कलोसे एक अन्य जाति विश्वासीको समुदाय थियो, यिनीहरू अन्य जातिहरू थियो र केही केही झुटो शिक्षाहरूले उनीहरूलाई के भनिरहेको थिए कि यसमा विश्वास गर्नु मात्र काफी छैन, खतना पनि गर्नुपर्छ। किनकि पुरानो करारको करार अनुसार हरेक यहुदी परमेश्वर हरेक जनले के गर्नु पर्थ्यो, खतना गर्नु पर्थ्यो। तर कुरा के भन्छ कि कुरा कहाँ आएर परिवर्तन भएको छ भन्दाखेरि अब नयाँ करारमा आएपछि अब 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 उसो शरीरको खतना होइन, हृदय खतना हुन जरुरी छ। किनकि पुरानो करारको शरीरको खतनाले हृदयको खतनालाई पर्खिरहेको थियो जुन ख्रिस्टमा पुरा भएको छ। कलोसेको विश्वासीहरू, काठमाडौँ कम्युनिटी चर्चका विश्वासीहरू, हाम्रो हृदय खतना भइसकेको छ, अब हामीले खतना गरिराख्नु जरुरी छैन। र हृदय खतना भएकाहरूले पानीको बप्तिस्मा लिएर उसको आत्मिक बप्तिस्मा पनि भइसकेको छ भन्ने कुराको सार्वजनिक प्रमाण दिदछ। दोस्रो कुरो हामीले आज वचनबाट सिक्ने, यहाँबाट सिक्ने दोस्रो कुरा भनेको परमेश्वरले हाम्रो सबै पापहरू क्षमा गर्नुभएको छ, परमेश्वरले हाम्रो सबै पापहरू क्षमा गर्नुभएको छ। पतेरलाई हेर्नुहोस् न, तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतारमा मरेका थियौ तर परमेश्वरले हाम्रो सबै अपराध क्षमा गरिदिएर उहाँसँग जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दावीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनुभयो। क्षमा किन आवश्यक थियो तपाईँले देख्नुभयो प्रियहरू, क्षमा किन आवश्यक थियो, किनकि हामी हाम्रो अपराधहरूमा मरेका थियौँ, हामी बिरामी होइन, उदास होइन, निराश होइन, बेहोस होइन, हामी मरेका थियौँ। यो आत्मिक मृत्युले परमेश्वर बिनाको जीवनलाई बुझाउँदछ, हामी परमेश्वरको जीवन बिनाको थियौँ, हामी परमेश्वरबाट अलग भएका थियौँ। साथै पावल भन्छन् हामी शरीरअनुसार बेखतनामा मरेका थियौँ, बेखतनाले परमेश्वरविहीन जीवन, पापद्वारा प्रदूषित आत्मिक अन्धोपनले ग्रस्त जीवन, श्राप र विनाशको हिस्सा भएको जीवनलाई सङ्केत गर्दछ। र वास्तवमा शरीरअनुसार बेखतनावालाहरूले गैर यहुदीहरूलाई अर्थात् अन्य जातिहरूलाई बुझाउँदछ। पुरानो करारमा खतना नगरिएका परमेश्वरका जनहरू अर्थात् करारका मानिसहरूको समुदायमा पर्दैन थिए। पावल एफिसी दुई अध्यायमा गैर यहुदीहरूलाई अर्थात् अन्य जातिलाई सङ्केत गर्दै यसो भन्छन्, यसकारण याद राख अघि तिमीहरू शरीरअनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरेकाले तिमीहरूलाई बेखतनाका मान्दथे। याद राख तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इस्रायलका नागरिक हकबाट बाहिर भएका थियौ र प्रतिज्ञाका करारहरूबाट बिरान आशा नभएका र संसारमा परमेश्वर रहेथ्यो। फेरि ख्रिस्टमा आउनुभन्दा अघिको हाम्रो अवस्था ठिक यही नै थियो। हामी हाम्रो खतना नभएको अवस्थामा मरेका थियौँ। बेखतनाले हृदयको खतना नभएको मानिस पापमा मरेको अवस्थालाई जनाउँदछ। तर पत्र अनुसार परमेश्वरले केही गर्नुभएको छ। अब परमेश्वरले हामीलाई सबै पापहरूबाट क्षमा गर्नुभएको छ अनि हामीलाई ख्रिस्टसँग जीवित पार्नुभएको छ। परमेश्वरले हामीलाई हाम्रा पापहरूमा मर्नलाई छाड्नु भएन, तर उहाँले हामीलाई क्षमा गर्नुभयो र ख्रिस्टसँगै जीवित पार्नुभएको छ। कल्पना गर्नुहोस् कि तपाईँ कहिले तिर्न नसक्ने गरी यति धेरै ऋणमा चुल्लुम्म गरी डुब्नुभएको छ। तपाईँ निराश हुनुहुन्छ, ब्याज बढेर गइरहेको छ, ब्याङ्कबाट मानिसहरू आएर तपाईँलाई अल्टिमेटम दिएर जान्छ, तपाईँ पुरपुरमा आफ्नो हात राखेर एकहोरो भुइँतिर हेरिराख्नु भएको अवस्थामा कसैले तपाईँको ऋण पुरै चुक्ता भएको खबर ल्याउँछ, तपाईँले अब एक सुक्का पनि नतिर्नुपर्ने हुन्छ, तपाईँ कस्तो महसुस गर्नुहुन्छ? तपाईँ कति धेरै खुसी, आनन्द र स्वतन्त्रता महसुस गर्नुहुन्छ होला? त्यसबारे कुरै नगरौँ। ओ प्रिय, हामी यति धेरै ऋणमा डुबेका थियौँ, यो हामीले कहिले पनि तिर्न सक्दैनथ्यौँ, तर परमेश्वरले हाम्रो सबै ऋण क्षमा गर्नुभयो। परमेश्वरले हाम्रो सबै उद्धार सबै अपराधहरू क्षमा गर्नुभयो। परमेश्वर त्यस उद्धार मालिक जस्तै हुनुहुन्छ जसले आफ्नो नोकरको हजारौँ ऋण माफ गरिदिनुभयो। सो प्रियहरू, के तपाईँलाई क्षमा पाउनुको यो आनन्द थाहा छ? यो क्षमाले ल्याउने यो स्वतन्त्रता के तपाईँ बुझ्नुहुन्छ, महसुस गर्नुहुन्छ? के तपाईँको जीवनमा तपाईँले आफ्नो जीवन जिउने तरिकामा यो कुरा प्रकट हुन्छ? के तपाईँको गायनमा तपाईँको प्रार्थनामा प्रतिध्वनित हुन्छ? के तपाईँ क्षमा गरेका व्यक्तिहरू जस्तै गाउनुहुन्छ हृदय खोलेर अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो, म हराएको थिएँ अब पाएको छु, अन्धो थिएँ अब देख्ने भए? त्यो क्षमादानले तपाईँलाई गाउने बनाउँछ कि यो क्षमाले तपाईँलाई क्षमा दिने बनाएको छ? मानिसहरूले तपाईँको विरुद्धमा पाप गर्दा के तपाईँ क्षमा गर्नुहुन्छ? पति पत्नीहरू के तपाईँ एकअर्कालाई क्षमा गर्नुहुन्छ? अब विवाहकहरू के तपाईँ आफ्नो छोराछोरीहरूलाई क्षमा गर्नुहुन्छ? छोराछोरीहरू के तपाईँ आफ्नो असिद्ध बुबा आमालाई क्षमा गर्नुहुन्छ? के तपाईँ आफ्नो छिमेकी साथीहरू सहपाठीहरू सहकर्मीहरू आफ्नो काम मालिकलाई क्षमा गर्नुहुन्छ? परमेश्वरले हाम्रा सबै पापहरू क्षमा गर्नुभएको छ र क्षमा पाएका मानिसहरूले क्षमा गर्छन्। परमेश्वरले हाम्रो सबै अपराधहरू क्षमा गर्नुभएको छ। परमेश्वरले हाम्रो सबै ऋणहरू उहाँले क्षमा गर्नुभएको छ। परमेश्वरले यसलाई रद्द गर्नुभएको छ किनभने यो तिरिसकेको छ, यो कसैले तिरिदिइसकेको छ अनि यो येशु ख्रीष्टले तिरिदिसक्नु भएको छ। परमेश्वरले हामीलाई यसकारण क्षमा गर्न सक्नुभयो किनकि ख्रीष्टले हाम्रो ठाउँ लिनुभयो। पद 14 एकपल्ट हेर्नुहोस् न, पद 14 आफ्नो भाइमा पद 14 हेर्नुहोस् न, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दावीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। कल्पना गर्नुहोस्, कुनै व्यक्तिलाई हत्या जस्तो जघन्य अपराधको दोषी ठहरायो, उनले आफूलाई निर्दोष साबित गर्न सक्दो प्रयास गर्यो तर सबै कागजातहरू सबै साक्षीहरू सबै सिसिटिभी फुटेजले उनलाई हत्याको दोषी साबित गरिदियो र मृत्युदण्डको योग्य ठहराइदियो। तर फैसला सुनाउने दिनमा न्यायाधीशले सबैलाई चकित पार्छ, उसले अपराधीलाई निर्दोष भई घोषणा गर्छ र उसलाई त्यसै जान दिन्छ। हो प्रियहरू, परमेश्वरले ठिक त्यसै गर्नुभएको छ। तर त्यो न्यायाधीशको विपरीत परमेश्वरले हाम्रो विरुद्धमा खडा ती सबै कागजातहरू दोषपत्र र कानुनी दावीहरू लिएर उहाँले केही गर्नुभएको छ। उहाँले हामीलाई धर्मी निर्दोष घोषणा गर्न सक्नुभयो किनकि उहाँले हामीलाई हाम्रो साटोमा उहाँले ख्रिस्टको क्रुसमा हाम्रा सबै अपराधहरू हाम्रा विरुद्धमा भएका प्रत्येक दावी र कानुनी कागजातहरू सहित किला ठोकी रद्द गरिदिनु भएको छ। परमेश्वरले हामीलाई बिना सजाय छोडिदिनु भयो, सजाय बिना नै उहाँले हामीलाई जान दिनु किनभने ख्रिस्ट हाम्रो ठाउँमा उहाँले सजाय भोग्नुभयो। परमेश्वरले हाम्रो सबै दोष ख्रिस्टमाथि थुपार्नुभयो। ख्रिस्टले क्रुसमा आफ्नो रगतद्वारा हाम्रो ऋणको सबै अन्तिम किस्ता उहाँले तिरिदिसक्नु भएको छ। एकजना प्युरिटन लेखक जोन फ्लेभरले एकपटक पतित मानव जाति र हाम्रो उद्धारको निम्ति आवश्यक पर्ने ठुलो मूल्यको बारेमा पिता र पुत्र बीच भएको अथवा परमेश्वर पिता र परमेश्वर पुत्र बीच भएको एक संवाद उहाँले लेख्नुभएको थियो। यो संवाद पिताको मोलतोल नाउँले प्रसिद्ध छ, फादर्स बार्गेन, पिताको मोलतोल भन्ने नाउँले प्रसिद्ध छ। फ्लेभर लेख्छन्, पिताले तपाईँको लागि ख्रिस्टसँग मोलतोल गर्दै गर्नुहुँदा, बार्गेन गर्दै गर्नुहुँदा उहाँले यसो भन्दै गर्नुभएको तपाईँ मानिलिन सक्नुहुन्छ। रियल होइन यो, यो हाइपोथेटिकल हाइपोथेसिस, यो हाइपोथेटिकल कुरा हो, यो यो अनुमानिक कुरा हो। पिताले यसरी भन्नुहुन्छ, मेरो पुत्र, यहाँ एक दिन वा दुःखी आत्माहरूको दल छ जसले आफैलाई पूर्ण रूपले विनाशको दलदलमा पुर्याइसकेको छ र अब मेरो न्यायको पात्र बन्न पुगेका छन्। न्यायले उनीहरूको लागि सन्तुष्टिको माग गर्दछ, वा त उनीहरूको अनन्त विनाशमा आफैलाई सन्तुष्ट पार्नेछु। यी यी मान आत्माहरूको लागि के गर्न सकिन्छ? र प्रत्युत्तरमा ख्रिस्टले यसरी भन्नुहुन्छ, हे मेरा पिता, उनीहरूप्रति मेरो प्रेम र दया पनि यस्तै छ कि उनीहरू सदाको लागि नष्ट हुनुभन्दा म उनीहरूको जमानीको रूपमा जिम्मेवार हुनेछु। उनीहरूको कम कर्जाको सबै रसिदहरू ल्याउनुहोस् र म त्यसलाई हेर्नेछु कि उनीहरू तपाईँको कति ऋणी रहेछन्। हे प्रभु, ती सबै म कहाँ ल्याउनुहोस् ताकि उनीहरूको पछि कुनै हिसाब नरहोस्। तपाईँ तिनको लेखा मेरो हातबाट दिनुहोस्, तिनीहरूले त्यो क्रोध भोग्नुभन्दा उनीहरूको साटोमा म नै भोग्नेछु। म माथि होस् हे पिता, तिनीहरू सबैको ऋण म माथि होस् पिता। तर हे मेरो पुत्र, यदि तिमी उनीहरूको जिम्मेवारी उठाउँछौ भने तिमीले अन्तिम सिक्कासम्मको हिसाब चुकाउनु पर्ने हुन्छ। कुनै कर्जा कम हुने आशा नगर्नु। यदि मैले उनीहरूलाई बचाएँ भने म तिमीलाई बचाउने छैन। पुत्र, म सन्तुष्ट छु पिता, यस्तै हुनु दिनुहोस्। सारो अभियोग म माथि लगाउनुहोस्। म यो चुकाउन सक्षम छु र मेरो लागि यो विनाश भए पनि, मेरा सबै सम्पत्तिहरू यसले खोसे पनि, मेरा सबै खजाना खाली गरे तापनि म यो कार्य गर्न सन्तुष्ट छु, राजी छु। सुप्रियर ख्रिस्टले हामीले कहिल्यै तिर्न नसक्ने ऋण तिरिदिसक्नु भएको छ। परमेश्वरको टेबलमा रहेको तपाईँ र म विरुद्धको सबै तमसुक र कागजहरूको थुप्रो माथि, त्यो आवरणमा, त्यो कभरमा एउटा छाप लगाइएको छ जसमा यसो भन्ने लेखिएको छ, रद्द, क्यान्सल्ड। परमेश्वरको प्रशंसा होस् कि परमेश्वरले अब हामीसँग हाम्रो पापको लेखा लिनुहुन्न। जब म आफ्नो जीवन र विगतका पापहरूबारे विचार गर्छु, मलाई आफूलाई क्षमा गर्न एकदमै गाह्रो हुन्छ। म साध्य दुष्ट, दोषी र पापी थिएँ। धेरै मान्छेले भन्छ हामीले आफूलाई त्यस्तो भन्नु हुँदैन, वास्तविकता यही हो। म अन्धकार, पाप र दुष्टतालाई मन पराउँथेँ, तर मलाई यो समस्या पाप हो भनेर पनि थाहा थिएन। म आफूलाई क्रिस्चियन हुँ भन्ने सोच्ने गर्थेँ, तर म स्वार्थी थिएँ र म अन्धकारलाई अँगाल्ने गर्थेँ। म हराएको थिएँ। क्षमा सम्बन्धी बाइबलको पदहरूलाई मैले सतही रूपमा मात्र बुझ्ने गर्थेँ, यसले मेरो हृदयमा खासै केही हलचल मचाउँदैन थियो। तर अहिले जब म यो पद पढ्छु, ओ प्रियहरू, म व्यक्त गर्न सक्दिनँ कि म कति धेरै कृतज्ञ छु र मेरो हृदयमा म कति धेरै आनन्द महसुस गर्छु। परमेश्वरले मलाई क्षमा गर्नुभएको छ, मेरो सबै पापहरू, मेरो सबै अधर्महरू उहाँले क्षमा गर्नुभएको छ। सर्वज्ञानीले अब मेरो पापको लेखा लिनुहुन्न। म पूर्णतया क्षमा भएको छु किनकि ख्रिस्टले मेरो पापको पुरा मूल्य चुकाउनु भएको छ। मेरो पाप, यो कस्तो अचम्मको सत्यता वजनले भन्छ, पाप सब केवल आधा होइन, ठोकी उनको क्रुसमाथि बोक्दिनँ म, स्तुति गाउँ प्रभुको मेरो प्राण। के तपाईँ गवाई हो? के तपाईँ यो महसुस गर्नुहुन्छ? के तपाईँ पापको गम्भीरता महसुस गर्नुहुन्छ र पाप क्षमा भएको कुराले के तपाईँलाई आनन्दित बनाउँछ? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने मलाई थाहा छैन तपाईँ आफ्नो ऋण कसरी चुकाउनुहुन्छ। म फलानु ढिस्कानाको ऋणको बारेमा कुरा गरिरहेको छु, परमेश्वरको ऋण कसरी तपाईँ चुकाउनुहुन्छ मलाई थाहा छैन कि त्यो न्यायको दिनमा तपाईँ कसरी खडा हुनुहुनेछ, जब कि परमेश्वर सबै प्रमाणहरू, कानुनी दाबीहरू र तपाईँलाई दोषी ठहराउने कागजातको साथ उपस्थित हुनुहुन्छ। तपाईँ के गर्नुहुन्छ त्यो दिनमा? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ के गर्नुहुन्छ न्यायको दिनमा? ओ मित्रहरू, परमेश्वर असल हुनुहुन्छ, उहाँ कृपालु हुनुहुन्छ। उहाँले आफ्नो पुत्र येशु ख्रिस्टलाई संसारमा पठाउनु भएको छ। येशु आजभन्दा 2000 वर्ष अगाडि संसारमा हामीलाई नैतिकवान बनाउनलाई, असल जीवन कसरी बिताउने भनेर सिकाउनलाई आउनुभएको होइन, तर हामी जस्तो पापी अपराधीहरूलाई विरोधीहरूलाई बचाउन उद्धार गर्न लाउनुभयो. हामीले जिउन नसकेको जीवन उहाँले जिउनुभयो, हामीले मर्नुपर्ने मृत्यु उहाँले मर्नुभयो र उहाँ फेरि जी उठ्नुभयो. यदि तपाईँ आफ्नो पापबाट फर्किनुहुन्छ भने र यसो क्रिसमा भरोसा गर्नुहुन्छ भने तपाईँको पनि पाप क्षमा हुनेछ. मित्रहरू, योभन्दा राम्रो समाचार तपाईँको लागि के हुनसक्छ र किन ढिला गर्ने, किन अल्मलिने? उहाँ कहाँ आउनुहोस्, ख्रिस्ट कहाँ आउनुहोस्. तपाईँले आफैलाई बचाउनको लागि तपाईँले उहाँको निम्ति केही गर्नुपर्छ भन्ने कुरा नसोच्नुहोस्. हामीले गर्न सक्ने केही छैन. हाम्रो मुक्तिको निम्ति हामीले केही गरेको परमेश्वर चाहनुहुन्न, किनकि हामी सबै हामी आफैलाई बचाउन सक्दैनौँ. बरु तपाईँ र मेरो उद्धारको लागि परमेश्वरले गरिसक्नुभएको काममा हामीले भरोसा गरेको उहाँ चाहनुहुन्छ. परमेश्वर हाम्रो हृदय खतना गरिसक्नु भएको छ, परमेश्वरले हाम्रो पापहरू क्षमा गर्नुभएको छ. र तेस्रो वचनको अन्तिम बुदा, परमेश्वरले हाम्रो शत्रुहरूलाई परास्त गर्नुभएको छ. पद 15, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो. मरेकाहरूबाट जीवित भई उठेर ख्रिस्टले के हासिल गर्नुभयो? उहाँले हाम्रो उद्धार हासिल गर्नुभयो, यसलाई उहाँले पुरा गर्नुभयो. यसबाहेक पुनरुत्थानद्वारा ख्रिस्टले शासकहरू र अख्तियारवालाहरूमाथि विजय हासिल गर्नुभयो. अर्थात् मरेकाहरूबाट भोरी उठेर ख्रिस्टले पाप, मृत्यु र दियावल सैतानमाथि विजय हासिल गर्नुभयो. पद 15 उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त पार्नुभयो र तिनीहरूलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भने भनिएको छ. तपाईँले के बुझ्नुपर्छ भने प्राचीन रोममा सेनाको विजयपछि विजय जुलुस, विजय यात्रा निकाल्ने गरिन्थ्यो. विजय सेनापतिले आफ्ना सैनिकहरू सहित सफलताको उत्सव मनाउन सहरभरि परेड उनीहरूले गराउँथे. कब्जा गरेको शत्रुहरूलाई अक्सर शत्रुहरूमाथि विजयको प्रतीकको रूपमा सार्वजनिक रूपमा प्रस्तुत गरिन्थ्यो. र पावलले यहाँ हाम्रो महान शत्रुहरूमाथि ख्रिस्टको विजयलाई यसरी नै वर्णन गरिरहेका छन्. ख्रिस्टले क्रुसको विजयद्वारा सैतानलाई र सैतानको शक्तिलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनु भएको छ. येशूले सैतान र त्यसका शत्रुहरूलाई हानिरहित, निष्प्रभावी बनाइदिनु भएको छ. र एक टिप्पणीकारले यसरी भनेका छन्, दुष्ट आत्मिक शक्तिहरू नरकबाट आएका आतङ्ककारीहरू हुन्, तर ख्रिस्टले तिनीहरूका घातक हतियारहरू तिनीहरूबाट खोस्नु भएको छ क्रुसमा. येशूलाई क्रुसमा जानबाट रोक्ने सैतानको योजना रद्द भयो. जसै येशू क्रुसमा जानुभयो र सैतानको शिर कुल्चेर उत्पत्ति 3:1 प्रतिज्ञा उहाँले पुरा गर्नुभयो. क्रुसमा सैतानले ख्रिस्टमाथि विजय हासिल गरे जस्तो देखे तापनि वास्तवमा त्यो नै सैतानको लागि एक निश्चित हार थियो. ओ प्रिय चर्च, ख्रिस्टसँगै हामीले अन्धकारका शक्तिहरू, शासकहरू र अख्तियारवालाहरूमाथि विजय हासिल गरेका छौँ. हामी ख्रिस्टसँगै जीवित भइ उठेका छौँ. सैतान र त्यसका शत्रुसित डराउनु पर्दैन, किनभने सैतानले हामीलाई हानि पुर्याउन केही पनि गर्न सक्दैन. सैतान हाम्रो लागि निशस्त्र पारिएको छ, निशस्त्र उसको हात हतियारहरूबाट खोसिएको छ. तपाईँलाई थाहा छ, दाँत नभएको सिङ्गलले टोक्न सक्दैन, केही पनि बिगार्न सक्दैन. यदि टोकिहाल्यो भने पनि केवल काउकुती मात्र लाग्छ, तर केही चोट पुग्दैन. सैतान वास्तविक भए पनि, एकै घाँस पार्ने सिंहजै गर्जिने तापनि, जबसम्म हामी ख्रिस्टमा रहन्छौँ, जबसम्म हामी ख्रिस्टमा छौँ, तबसम्म त्यसले हाम्रो केही हानि गर्न सक्दैन, केही हानि गर्न सक्दैन. त्यसकारण सैतान भूत प्रेतको सुरक्षाको लागि, उनीहरू बच्नको लागि तपाईँले बाइबल टाउकोमा राखेर सुतिरहनु पर्दैन, तपाईँले क्रुसको लकेट लाएर हिँडिरहनु पर्दैन, यो 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 अन्धविश्वासमा तपाईँ लागिरहनु पर्दैन. यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ सुरक्षित हुनुहुन्छ. नरकको कुनै पनि शक्तिले, मानिसको कुनै पनि युक्तिले हामीलाई परमेश्वरको प्रेमिलो हातबाट कहिले पनि खोस्न सक्दैन. प्रिय, जब तपाईँ आफूलाई अन्धकारमा भेटाउनुहुन्छ, तब याद रहोस् कि विजय येशूको, अन्धकारको होइन, सैतानको होइन, यो संसारको होइन, तर येशूको हो. विजय येशूको हो. सायद जस्तो हामी वचनको अन्ततिर आउँछौँ, एउटा प्रश्न अझै बाँकी छ. यदि परमेश्वरले हाम्रो हृदयको खतना गरिसक्नु भएको छ भने, यदि परमेश्वरले हामी नयाँ हृदय दिनुभएको छ भने, हाम्रो पुरानो स्वभावलाई उहाँले हटाइदिइसक्नु भएको छ भने, र हामीलाई नयाँ स्वभाव दिनुभएको छ भने, हाम्रा सबै पापहरू परमेश्वर क्षमा गरिसक्नु भएको छ र शैतानले अब हाम्रो केही हानि गर्न सक्दैन भने, हामी किन अझै पनि संसारमा पापसँग सङ्घर्ष गर्छौँ? किन 24 घन्टा 7 दिन किन शरीरसित यति धेरै लडाइँ भइरहेको छ? यसको एउटै मात्र जवाफ छ, किनभने हाम्रो शरीरको अझै पनि उद्धार भएको छैन. हामीसँग अझै पनि हाम्रो नयाँ स्वभावसँगै पुरानो पतित शरीर छ. जबसम्म यो संसारमा हामी संसारमा रहन्छौँ, तबसम्म आत्मा र शरीरबिचको लडाइँ चलिरहनेछ. एक दिन जब ख्रिस्ट फर्किनुहुन्छ वा जब हामी मर्छौँ र उहाँलाई भेट्न जान्छौँ, हामी पूर्ण रूपमा शुद्ध, पवित्र र सिद्ध हुनेछौँ. हाम्रो अन्तिम पुनरुत्थानसँगै हामी पाप गर्न छोड्नेछौँ, हामी फेरि पाप गर्ने छैन, हामी फेरि कहिले पाप नगर्ने गरी बचाइनेछौँ. यसकारण मेरो प्रियहरू, जस्तो तपाईँ पापसँग सङ्घर्ष गर्नुहुन्छ, निराश नहुनुहोस्। बरु हरेक दिनको सङ्घर्ष तपाईँलाई ख्रिस्तर्फ डोर्याओस्, हाम्रो कमी कमजोरीहरू, हाम्रो परीक्षाहरू र सङ्घर्षले हामीलाई नम्र बनाओस् र हामीलाई हाम्रो एकमात्र आशा र मुक्तिदाता यीशु ख्रिस्तर्फ डोर्याओस्, किनकि परमेश्वरले ख्रिस्तमा हाम्रो मुक्तिको निम्ति सबै थोक गरिसक्नु भएको छ. उहाँले हाम्रो हृदय खतना गरिसक्नु भएको छ, उहाँले हाम्रो पापहरू क्षमा गरिसक्नु भएको छ र उहाँले हाम्रो शत्रुलाई परास्त गरिसक्नु भएको छ. प्रभुको महिमा होस्. आउनुहोस् प्रार्थना गरौँ.